علم کا مجھ کو شوق عطا کر خدا, علم نافع ملے از پائے علماء, علم کا مجھ کو شوق عطا کر خدا.
الحمدللہ رب العالمین والصلاة والسلام علی سید المرسلین, اما بعد فاعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم, الصلاة والسلام علیک یا رسول اللہ وعلی آلک و اصحابک یا حبیب اللہ, الصلاة والسلام علیک یا نبی اللہ وعلی آلک و اصحابک یا نور اللہ. قرآن مجید میں اللہ تبارک و تعالی نے فلاح پانے والے یعنی کامیاب ہونے والے لوگوں کی خصوصیات بیان فرمائی ہیں. ارشاد ہوتا ہے والذین هم عن اللغو معرضون, اور وہ لوگ جو فضول چیز سے منہ پھیرنے والے ہیں. کامیاب آدمی کی کئی نشانیاں ہوتی ہیں, کئی اوصاف اور صفات ہوتی ہیں, ان میں سے اس سے پہلے کچھ بیان ہوئی, کچھ اس کے بعد بیان ہوئی, اور درمیان میں یہ والا وصف بیان کیا گیا. کامیاب لوگوں کا وصف یہ کہ جو فضول باتیں ہیں, فضول کام ہیں, وہ ان سے اعراض کرنے والے, ان سے منہ پھیرنے والے ہوتے ہیں. وہ فضول کاموں میں پڑتے نہیں, کیونکہ فضول کام میں پڑنا یہ فضول آدمی کا کام ہے, اور جو آدمی فضول ہے وہ کامیاب نہیں ہوتا. نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے اسلام کے حسن خوبصورتی کی نشانی یہ بیان فرمائی ہے. فرمایا من حسنی اسلام المرء ترک ما لا یعنی, کہ آدمی کے اسلام کے حسن میں سے ہے کہ وہ ان باتوں کو چھوڑ دے جس کے ساتھ اس کا کوئی تعلق نہیں, جس میں کوئی فائدہ نہیں, جو عبث ہیں, جو فضول ہیں, جو بے معنی ہیں, جو لا یعنی ہیں, ان چیزوں کو چھوڑ دینا یہ آدمی کے اسلام کے حسن میں سے ہے. اب بحیثیت مسلمان بات کر لیں تو بھی ٹھیک, اور بحیثیت انسان بات کر لے تو بھی ٹھیک. آپ انسان کے اعتبار سے بات کریں گے تو کامیاب انسان بھی وہی ہوتا ہے جو اپنی زندگی سے فضول چیزوں کو نکال دیتا ہے, اور جو کام کی چیزیں ہیں وہ اپنی زندگی میں ڈال دیتا ہے. اور اگر بحیثیت مسلمان بات کریں تو کامیاب مسلمان بھی وہی ہے کہ جس کی زندگی میں فضول نہیں ہے بلکہ کام کی چیزیں, کیونکہ جو زندگی کا برتن ہے, جو زندگی کا ظرف ہے, وہ تو اتنا ہی ہے. اگر کسی آدمی کی زندگی 60 سال ہے تو اب اس 60 سال کی زندگی میں چاہے تو فضول بھر دے, چاہے تو کام کی چیزیں بھر دے. نہ فضول ڈالنے سے وہ زندگی 60 کی بجائے 70 کی ہو جائے گی, اور نہ اچھی چیزیں ڈالنے کی وجہ سے وہ 60 کی بجائے 70 کی ہو جائے گی, زندگی اتنی رہے گی. لیکن فرق کیا پڑے گا؟ فرق یہ ہوگا کہ اگر فضول چیزوں سے زندگی کو بھر دیا تو زندگی مجموعی طور پہ فضول ہو جائے گی, اور اگر کام کی چیزوں سے, ڈھنگ کی چیزوں سے, مفید چیزوں سے زندگی کو لبریز کر دیا تو زندگی کا ظرف قیمتی ہو جائے گا, کیونکہ زندگی کی قیمت اس میں ہونے والے کاموں کی قدر و قیمت سے ہوتی ہے. زندگی بحیثیت زندگی تو محض ایک زندگی ہے, اس میں کیا کیا, اس میں ہوا کیا, وہ گزری کیسے, اس سے زندگی کی قدر و قیمت کا پتہ چلتا ہے. اسی لیے وہ لوگ کہ جو بچپن سے لے کے بڑھاپے تک چھوٹی چھوٹی چیزوں میں زندگی گزارتے ہیں, معمولی معمولی چیزوں میں الجھتے رہتے ہیں, زندگی کے اہداف اور مقاصد چھوٹے رکھتے ہیں, تو آخر وقت میں کیا ہوتا ہے کہ ایک معمولی انسان کے طور پہ دنیا سے گزر جاتے ہیں. لیکن اسی ڈیوریشن میں, زندگی کے اسی دورانیے میں وہ لوگ بھی ہوتے ہیں جو اسی دن تاریخ کو پیدا ہوتے ہیں جس دن دوسرا ہوا تھا, اور انہی دنوں کے قریب قریب وہ دنیا سے جاتے ہیں جس میں دوسرا گیا تھا. لیکن انہوں نے اپنی زندگی کو بڑے کاموں پہ فوکس رکھا, لغو اور فضول کاموں سے احتراز کیا, اپنی زندگی کو مفید سے مفید تر بنانے کی کوشش کی, تو نتیجہ یہ ہوتا ہے کہ وہی 60-70 سال کی زندگی ہوتی ہے, لیکن وہ زندگی اس کی آخرت بھی بنا دیتی ہے اور دنیا کے اندر بھی اس کا نام کر دیتی ہے. ہماری زندگیاں جو آج کا زمانہ ہے, इसमें फजूलियात की कसरत दर कसरत है, क्योंकि फजूल कामों में मशगूल करने वाले अनासिर जो फैक्टर्स हैं वो बहुत ज़्यादा हो गए। फजूल बात भी होती है, फजूल काम भी होता है, और फजूल ख्याल भी होता है। तीनों चीज़ों के अंदर आज के ज़माने में लोग फजूलियात के दरिया में डूबे हुए हैं। अगर फजूल बातों की आप बात करें तो हमारे माशरे में इस वक्त फजूल गुफ्तगू करना कितना आम हो चुका है, मेरे ख्याल में उसके लिए कोई बहुत तफसील में जाने की ज़रूरत नहीं। हमारे दिन रात के तबसरे, हमारी दुनिया जहान की बातें, हमारा जो है वो एक मौजू के ऊपर हज़ार मरतबा गुफ्तगू करना, जो हो चुका उसको दोबारा पीटते रहना, मुस्तकबिल के पता नहीं होनी ना होनी वाली बातों को दोहराते रहना, बस इन कामों के अंदर जिंदगियां गुजरी हुई। और जो ज़्यादा इस तरह की बातें करता है उसको टाइटल दे दिया जाता है तजज़िया निगार, तबसरा निगार। उसका काम क्या है? इधर की उठा के उधर रखी, उधर की उठा के उधर रखी। अगर उर्दू वाला है तो दो चार अंग्रेज़ी अखबार पढ़ लेगा, और अगर जो है वो अपनी जनरल इसी के अंदर है तो नेट के ऊपर हर चीज़ की रिसर्च मौजूद होती है। लेकिन बस कौम को लगा के रखना है, लोगों को लगा के रखना है। अच्छा, फिर उसको देखा देखी जो हमारे आम माहौल है हमारा। अगर गर्मी है तो मेरे ख्याल में गर्मियों के तीन महीने चार महीने जो है गर्मी 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 गर्मी, बस ये जो एक राग है ये चलता रहता है। सर्दी है तो सर्दी का चलता रहता है, अगर कोई तूफान सैलाब आ गया तो उसका चलता रहेगा, अगर कोई ऊपर देखा तो ऊपर की बातें शुरू, नीचे देखा तो नीचे की बातें शुरू। तो ये क्या है कि जब ज़िंदगी में मकसद नहीं है और मकसद की बातें नहीं है तो फिर ये फजूल होती है। तो फजूल बातें, फजूल काम है, रिमोट हाथ में है, टीवी सामने है, 70 चैनल हैं, ये देखा ये देखा ये देखा ये देखा ये देखा, एक से लेकर 70 तक पहुँचे, उसके बाद दोबारा वापस आ गए, फिर एक से लेकर 70 तक पहुँच जाएंगे, फिर उसके बाद 1 से 70 तक पहुँच जाएंगे। अच्छा, 4 बजे की खबरें देखी, फिर 4:30 की देखी, फिर 5 की देखी, फिर 5:30 की देखी, फिर 6 की देखी, फिर 6:30 की देखी, फिर 7 की देखी, फिर 7:30 की देखी। यूँ आँखें बंद होने तक खबरें चल रही, ऊपर से मोबाइल के अंदर नोटिफिकेशन लगाए हुए कि अर्जेंट, एमरजेंसी, ताज़ा तरीन, फला फला, हर थोड़ी देर के बाद ये हो गया, हर थोड़ी देर के बाद ये हो गया, और वो एक बात 10 मरतबा रिपीट होके आती है और हम आराम से बैठ के देख रहे होते। ये क्या है? फजूल काम। इसी तरह फेसबुक खोला, एक शय देखी, उसके नीचे दूसरी, उसके नीचे तीसरी, उसके नीचे चौथी, फिर देखते ही रहे। इसी तरह और जो बहुत से इस तरह के सोशल मीडिया के जो फॉर्मेट्स हैं, जो उसके फोरम्स हैं, तो जिस पे जाते हैं घुस गए उसके अंदर, यूट्यूब पे चले गए, लगे हुए उसी को। ये क्या है? फजूल काम, कि बस लग गए तो लग गए, मकसद कोई नहीं। यह है लायानी, यह है लग, यह है अबस, यह है फजूल। फजूल ख्यालात जो तीसरी है वो क्या है? बैठे हुए ख्वाबों के अंदर दुनिया के अमीर तरीन बन गए, ख्वाबों के अंदर दुनिया के ये बन गए, ख्वाबों के अंदर दुनिया के वो बन गए, मंसूबे, प्लान, प्लानर, प्रोजेक्ट, न जाने क्या क्या, प्रोफेशनलिज्म, ये वो सब, भाई ये चल रहे हैं। भाई किया क्या? किया ये है कि बातें करोड़ों की, दुकान पकौड़ों की। तो बात ये है कि हमारी ज़िंदगी में बहसियत मुसलमान आप देख लें या बहसियत इंसान देख लें, हम हर एतबार से अक्सरियत जो हमारी है वो इसी फजूल या तो कलाम में है, या फजूल काम में है, और या फजूल ख्याल में। और जब तक ये तीन चीज़ें मौजूद हैं या तीन में से कोई एक शय मौजूद है, तब तक ज़िंदगी में तरक्की नहीं हो सकती, ज़िंदगी में बंदा आगे नहीं बढ़ सकता, ज़िंदगी में कामयाबी नहीं पा सकता। गप्पे मारने वाले कामयाब नहीं होते, फजूल कामों में लगने वाले कामयाब नहीं होते, वो खुद भी नाकाम होते और जिनको अपने साथ लगा के रखते हैं उनका भी सबा सत्यानाश करते। तो जो फजूल लोगों की सोहबत में बैठने वाला है वो भी बिलाखिर नाकाम हो जाता है। तो कुरान ने नुस्खा क्या दिया? फरमाया, फलाह पा गए वो ईमान वाले, कद अफलहल मुमिनून अल्लज़ीनहुम फी सलातिहिम खाशिऊन वल्लज़ीनहुम अनिल लग़्वी मुरिदून, फलाह पा गए, बेशक फलाह पा गए वो ईमान वाले जो अपनी नमाजों में खुशू करते हैं, खुशू व खुजू से नमाज पढ़ते हैं, और इसके साथ और वो जो लग फजूल बात से मुंह फेरने वाले। तो लिहाजा कामयाबी चाहिए दुनिया की या आखिरत की या दोनों की, बाहर सूरत तरीका एक है कि अपनी ज़िंदगी से लग्व और फजूल को निकाल दें और उसकी जगह काम की बातें, काम के काम और काम के ख्याल वहाँ डाल दें, इंशाल्लाह कामयाबी मिल जाएगी। अल्लाह ताला हमें अमल की तौफीक अता फरमाए। अब आपके सवालों की तरफ चलते हैं।
कामरान अबरार हैं, ये कह रहे हैं कि मुस्तफा से मेरा ये सवाल है कि हुजूर सल्लल्लाहु तआला अलैहि वसल्लम को अब भी इल्म गैब हासिल है, क्या अल्लाह ने सब नबियों को इल्म गैब अता किया है?
नबी करीम सल्लल्लाहु तआला अलैहि वआलिहि वसल्लम को अभी गैब का इल्म हासिल है। अल्लाह ताला ने आपको जो कमाल अता फरमाया वो आपसे वापस नहीं लिया। अल्लाह ताला ने आपको नबी बनाया तो आपसे नबूवत वापस नहीं ली, आपको रसूल बनाया तो आपसे रिसालत वापस नहीं ली, आपको एजाज़ो इकराम अता फरमाया तो आपसे वापस नहीं लिया, आपको इल्म अता फरमाया तो आपसे वापस नहीं लिया। क्यों? इसलिए कि अल्लाह ताला इरशाद फरमाता है वलल आखिरतु खैरुल लका मिनल उला, और ए हबीब तेरी हर आने वाली घड़ी, हर आने वाला लम्हा पहले से बेहतर है। तो जब नबी पाक अलैहिस्सलाम को इस ज़ाहरी दुनिया के अंदर गैब का इल्म दिया गया तो आने वाली जो घड़ी है वो इससे बेहतर है, लिहाजा उसमें इजाफा हुआ। तो नबी पाक अलैहिस्सलाम के इल्म मुबारक में दम बदम मुसलसल इजाफा है, मुसलसल इजाफा है। अब रहा अम्बिया अलैहिस्सलाम का इल्म गैब, तो अल्लाह ताला ने तमाम अम्बिया अलैहिस्सलाम को गैब का इल्म अता फरमाया। उसकी दो दलीलें अर्ज़ करता हूँ। पहली दलील तो ये है कि हर नबी को नबी कहा जाता है, हर नबी को नबी कहा जाता है, और नबी का माना ही ये होता है गैब की खबरें देने वाला। तो लिहाजा जो भी नबी होगा इसका मतलब ये हुआ कि वो गैब की खबरें देने वाला होगा, तो लिहाजा हर नबी को इल्म गैब होता है। और दूसरी बात ये, कुरान मजीद में अल्लाह ताला इरशाद फरमाता है वमा कान अल्लाहु लियुत्लियाकुम अलल गैबी वलाकिन्नल्लाहा यजतबी मिन रुसुलिही मन यशा, फरमाया और अल्लाह की ये शान नहीं कि ए आम लोगो तुम्हें गैब पर मुत्तले कर दे, ए आम लोगो तुम्हें गैब पर मुत्तले कर दे, अल्लाह की ये शान नहीं, हाँ अल्लाह अपने रसूलों से चुन लेता है जिसे चाहता है। तो लिहाजा अल्लाह ताला अम्बिया अलैहिस्सलाम को गैब का इल्म अता फरमाता है।
ये मलिक उमर है, ये कह रहे हैं कि बाहमी इत्तेफाक से जायदाद की खरीदो फरोख्त करवाने वाला प्रॉपर्टी डीलर ज़्यादा से ज़्यादा कितना फ़ीसद कमीशन ले सकता है?
प्रॉपर्टी डीलर जो कमीशन एजेंट होता है, और अरबी में इसे सिमसार भी कहते हैं, दलाल भी कहते हैं, मिडल मैन भी इसको कहा जाता है, कमीशन एजेंट भी कहा जाता है, तो इन तमाम ये जितने भी अल्फाज मैंने अर्ज़ किए इनके बारे में उसूल शरीयत ये है कि जो मिडल मैन है, जो दरमियान में कमीशन के तौर पे काम करने वाला है, उसके लिए उतना कमीशन लेना जायज़ है जितना राइज है, जितना मुरव्वज है। मिसाल के तौर पे अगर 1% 2% कमीशन लोगों में राइज है तो ये जो दरमियान वाला बंदा है ये इतना ही ले सकता है, ये 3% नहीं ले सकता। लिहाजा इसका दारोमदार जो है वो उर्फ़ के ऊपर होता है कि उर्फ़ और रवाज के अंदर जितने परसेंट कमीशन जिस शेयर के अंदर राइज है उतना लिया जाएगा। तो प्रॉपर्टी के अंदर उमूमी तौर पे 1 या 2% होता है, उमूमी तौर पे कह रहा हूँ, हो सकता है किसी इलाके में इससे जुदा भी हो, लेकिन और चीज़ों में हो सकता है ज़्यादा। कोई दूसरा कारोबार ऐसा है कि जिसके अंदर कोई 10% कमीशन होता है, अगर वहाँ 10% है तो वहाँ 10% तक जायज़ होगा, वहाँ 11% जायज़ नहीं होगा। तो दारोमदार ये है कि उस काम के अंदर उस जगह पे कितना कमीशन, कितने परसेंट कमीशन लोगों के अंदर राइज है उसके एतबार से देना जायज़ होता है।
फैसल ही कह रहे सैयदा का गैर सैयद से शादी करना कैसा?
सैयदा का गैर सैयद से शादी करना कैसा, इसकी मुख्तलिफ सूरतें बनती हैं। एक सूरत तो ये है कि सैयदा का जो गैर सैयद से निकाह है ये उस सैयदा का बाप कर रहा है या उसका दादा कर रहा है, जिसे कहा जाता है वली अकरब, यानी बाप है तो वो, नहीं है तो दादा। अगर तो ये उसके ये वली कर रहे हैं तो फिर तो वो जहां भी कर दें उसमें इजाज़त है, वो गैर सैयद खा किसी भी ज़ात का हो उसके साथ उसका निकाह करना जायज़ है। दूसरी बात वो ये है कि सैयदा का एक है غیر سید سے نکاح، لیکن وہ غیر سید قریشی ہے۔ اب اگر وہ قریشی ہے تو قریشیوں میں سیدہ کا نکاح ہو سکتا ہے، اس میں کوئی مسئلہ نہیں ہے، یعنی وہ جو اولیاء کو، جو اس کے سرپرستوں کو اعتراض کا حق تھا، وہ وہاں سے ختم ہو جاتا ہے جبکہ وہ اپنے، جب وہ قریشیوں میں کرتی۔ تو اب اگرچہ وہ قریشی سید نہ ہو، مثال کے طور پہ قریشی ہے اور وہ ہاشمی ہے یا وہ عباسی ہے یا وہ علوی ہے، تو اس سے نکاح جائز۔ تیسری صورت یہ ہے کہ سیدہ کا نکاح ہے غیر سید غیر قریشی کے ساتھ۔ اب غیر قریشی کے ساتھ ہے تو پھر اس میں دو صورتیں، اگر تو کوئی ایسا معروف معزز عالم دین ہے کہ جو بڑا مشہور بھی ہے، جس کی بڑی قدر و قیمت بھی ہے، جس سے شادی کرنا اعزاز سمجھا جائے کہ اتنی بڑی شخصیت سے شادی ہوئی، اگر کوئی ایسا ہے تو اب وہ کسی بھی برادری کا اس سے نکاح جائز ہے۔ اس سے اگلی صورت بنتی کہ یہ بھی صورت نہیں، یعنی وہ قریشی بھی نہیں اور وہ بہت معروف مشہور معظم عند المسلمین عالم بھی نہیں۔ اب اس سے خارج اگر کوئی ہے تو اس سے شادی کرنے میں پھر اولیاء کی اجازت کا ہونا ضروری ہے، اولیاء یعنی کہ سرپرست جو اس کے ہیں وہ اجازت دیں گے تو نکاح ہو سکتا ہے، ورنہ غیر کف میں وہ نکاح قرار پائے گا اور غیر کف میں نکاح نہیں ہوگا۔
کیا عورت اپنے والدین کے لیے کہ بار بار بخشش کی دعائیں کرے تو کیا وہ اس سے بخشے جا سکتے ہیں جبکہ وہ نماز کے پابند نہ ہوں؟
بخشش کی دعا اگر والدین کے لیے کی جائے یا کسی اور کے لیے کی جائے تو اس سے بخشا جانا تو اللہ تعالیٰ کے قبول کرنے پر ہی موقوف ہے۔ اگر اللہ تعالیٰ وہ دعا قبول کر لیتا ہے تو جس کے حق میں بھی وہ دعا ہوگی وہ بخشا جائے گا۔ اور باقی یہ بات ہے کہ ماں باپ اگر نماز نہیں پڑھتے اور اب ان کے لیے بخشش کی دعا کی تو ٹھیک ہے، نماز نہیں پڑھنا یہ گناہ کبیرہ ہے، لیکن ایسا نہیں ہے کہ بندہ دائرہ اسلام سے خارج ہو جائے۔ تو جو مسلمان ہے اگرچہ کبیرہ گناہ کا مرتکب ہو، اس کے لیے دعا کر سکتے، اور اگر یہ دعا کرنے والی نماز نہیں پڑھتی اور پھر اپنے والدین کے لیے دعا کرتی ہے تو بھی ٹھیک ہے کہ گناہگار بھی اگر دعا کرے تو اس کے لیے بھی دعا کا دروازہ بند نہیں ہے۔ اللہ تعالیٰ سب کی دعائیں قبول فرمانے والا ہے، تو وہ اس خاتون کی دعا بھی اس کے والدین کے حق میں قبول فرما سکتا ہے، فرما لے گا۔ اور تیسری بات یہ بھی ہے کہ ایک ہوتا ہے اپنے حق میں دعا کرنا، ایک ہوتا ہے دوسرے کے حق میں دعا کرنا، تو اپنی بہ نسبت جو دوسرے کے حق میں دعا کی جائے اس میں قبولیت کی امید زیادہ ہوتی ہے۔
مسجد میں منبر کی سیڑھیاں کتنی ہونی چاہیے؟ پہلے تین ہوتی تھیں، اب دیکھا جا رہا ہے اب نئی جو مسجد بنتی ہے اس میں چار ہوتی ہیں، اصل حقیقت کیا ہے؟
تین جو ہیں یہ وہ ثابت ہیں اور اس سے کم زیادہ کرنے میں بھی حرج نہیں ہے۔ تاریخ کے اندر اگر پڑھتے ہیں تو اس میں کافی کمی بیشی موجود ہے، ایک دو بھی ہیں، چار بھی ہیں، سات تک کا بھی جو ہے وہ تاریخوں کے اندر موجود ہے، لیکن جو ممبر شریف جو معروف ہے وہ تین زینوں والا تھا۔
یہ سوال کر رہے ہیں، یہ کہہ رہے ہیں کہ اگر کوئی مسلمان مرتد ہو کر دوبارہ اسلام لائے تو کیا پچھلی قضائیں باقی رہیں گی؟
مسلمان اگر مرتد ہو جائے اور اس کے بعد وہ دوبارہ اسلام قبول کرے تو اب اس صورت میں زمانہ اسلام میں، جو پہلے والا زمانہ اسلام تھا، اس میں جو اس کی نمازیں قضا ہوئی تھیں یہ اس کو دوبارہ پڑھنی پڑیں گی، لہذا وہ دوبارہ پڑھے گا۔ اور جو مرتد ہونے کے زمانے میں جو نمازیں آئیں اور وہ نہیں پڑھی تو اس کی قضا نہیں، لہذا سابقہ زمانہ اسلام کی جو نمازیں ہیں وہ قضا کی جائیں گی، زمانہ ارتداد کی نمازوں کی قضا نہیں ہوگی۔ ہاں، اس کے ساتھ ایک مسئلہ یہ ہے کہ اگر زمانہ اسلام میں حج کیا تھا تو ارتداد کی وجہ سے حج باطل ہو گیا، اب جب اسلام قبول کیا تو اگر دوبارہ حج کی جو ہے وہ شرائط اور استطاعت پائی گئی تو دوبارہ حج کرنا فرض ہو جائے گا۔
کہہ رہے اسلامک بینکنگ میں جو مداربہ ملتا ہے کیا وہ جائز ہے یا نہیں؟
ایک ہے جو مداربت شرعی اعتبار سے ایک کاروبار کا طریقہ ہے، اور ایک یہ ہے کہ جو اسلامک بینکس کرتے ہیں۔ دیکھیں مداربہ جو ہے یہ تو شریعت نے بیان فرمایا ہے، مداربہ یہ ہوتا ہے کہ ایک بندے کے پیسے ہوتے ہیں اور دوسرا بندہ کام کرتا ہے۔ مثال کے طور پہ کسی آدمی کو میں 10 لاکھ روپیہ دے دوں کہ بھئی آپ اس سے کاروبار کریں، اب وہ اس سے کپڑا خرید کے بیچتا ہے یا اس سے کوئی اور شے خرید کے بیچتا ہے، تو اب کیا ہوگا کہ میں جو ہے اس کا کہلاتا ہوں رب المال، مال کا مالک، اور وہ جو بندہ کام کرنے والا ہے اسے کہا جاتا ہے مدارب، یعنی کہ مداربت پہ کام کرنے والا۔ ایک اعتبار سے مجھے سلیپنگ پارٹنر کہیں گے، اسے ورکنگ پارٹنر کہیں گے، تو یہ تو شریعت کے اندر جائز ہے۔ پھر اس کی شرائط ہیں، اس کی شرائط میں سے جیسے یہ ہے कि जो नफ़ा है वो तो जो आपस में तय कर लें, मसलन तय कर लिया 50% मेरा नफ़ा 50% तुम्हारा होगा, ठीक। और एक ये है कि यानी इसको कम ज़्यादा कर लिया जाए तो भी ठीक, लेकिन जो नुकसान होगा मुदारबत में, जो नुकसान होगा वो सिर्फ़ सिर्फ़ माल के मालिक का होगा। मिसाल के तौर पे 10 लाख रुपया दिया, उसमें से 5 लाख रुपये ज़ाया हो गए, तो ये 5 लाख रुपये पूरे के पूरे मेरे ज़ाया हुए। ऐसा नहीं है कि 2.5 लाख रुपया उसका गया, 2.5 लाख रुपया मेरा गया, ये तो है मुदारबत। अब रहा कि इस्लामिक बैंकिंग के अंदर जो मुदारबत की जाती है वो क्या है, तो देखिए उसका दारोमदार स्पेसिफिक केस के ऊपर होता है, कौन सा बैंक किस एतबार से मुदारबत करता है। तो वो तो जो मुदारबा एग्रीमेंट होता है वो सामने हो और उसको देखा जाए, और फिर उसके बाद ये देखना होता है कि अमली तौर पर भी ऐसा ही हो रहा है या नहीं। पता ये चले कि मसलन हमने बैंक में पैसे जमा करवाए 10 लाख रुपए, हमने दिए मुदारबा के तौर पे और उन्होंने आगे दे दिए सूद के ऊपर। अब वो सूद पे दे दिए, वहाँ से जो प्रॉफिट आया आधा उन्होंने रख लिया आधा हमें दे दिया, तो ये कौन सा मुदारबा हुआ। तो लिहाजा जो इस्लामिक बैंकिंग वाले करते हैं वो क्या करते हैं ये उस पर डिपेंड करता है कि उनका तरीक़ाकार पता हो। तो अगर मैं उसका जवाब या अदम जवाब बयान करूँगा तो मैं तभी कर सकता हूँ कि जब मेरे सामने वो चीज़ हो। तो फ़िलहाल उसमें कुछ ना कुछ कहीं ना कहीं जो है वो इस तरह की चीज़ें होती हैं कि जो शरई हुदूद और अहकाम से टकराती हैं।
अजमल ये कह रहे हैं यूट्यूब से पैसे कमाना कैसा।
यूट्यूब से पैसे कमाने के कोई हज़ार तरीके होंगे, उसमें कोई जायज़ भी होता है कोई नाजायज़ भी होता है। अब कौन बंदा किस तरीके से कमाना चाह रहा है तो अब उस तरीके के ऊपर इसका दारोमदार है। मिसाल के तौर पे जैसे ये हमारा इस वक्त जो मेरा यूट्यूब चैनल है जो मेरे नाम से है, अगर मैं ये चाहूँ कि इस यूट्यूब चैनल पर ऐड आए, क्योंकि एडवर्टाइजमेंट से ही कमाया जाता है, अब उस एडवर्टाइजमेंट के अंदर मैं तमाम तर जायज़ शराइत रखूँ, मिसाल के तौर पे उसमें ऐड के अंदर मौसीकी नहीं होगी, उसके अंदर जो है वो औरत नहीं होगी, उसके अंदर किसी नाजायज चीज़ का ऐड नहीं होगा, तो अब ये वाली सारी चीज़ों का ख्याल करके अगर मैंने इससे कमाया तो ये कमाना मेरे लिए जायज़ होगा। तो लिहाजा दारोमदार इसके ऊपर है कि वो जो ऐड थी वो अपनी तमाम मालहू माल है, यानी जो भी उसके मुतालिक अहकाम हैं उन सब के एतबार से जायज़ है, यानी अगर जायज़ है तो कमाई जायज़ है, अगर नाजायज़ है तो कमाई भी नाजायज़ होगी।
ये इश्फाक अहमद है, ये कह रहे हैं मुझसे की सवाल है कि निकाह के बाद रुख्सती में ताखीर कितने अरसे तक जायज़ है।
निकाह के बाद रुख्सती में ताखीर की शरई एतबार से कोई हद नहीं है। एक तो ये है कि निकाह के बाद क्या ताखीर से निकाह पे फ़र्क पड़ता है, यानी ऐसा तो नहीं है कि 3 साल तक अगर रुख्सती नहीं हुई तो निकाह ही गया, तो ऐसा कोई मसला नहीं। निकाह हो गया अब उसके बाद 70 साल भी अगर रुख्सती ना हो तो निकाह पे कोई फ़र्क नहीं पड़ता, क्योंकि निकाह से जो निकाह तोड़ने वाली चीज़ है वो कोई नहीं पाएगी। और एक ये है कि हिकमत के एतबार से निकाह के कितने अरसे बाद रुख्सती होनी चाहिए, तो इसका दारोमदार सूरत हाल पे है और कुछ शरी तरीक़ाकार पे होगा। अब मिसाल के तौर पे शरीयत के एतबार से तो ये जायज़ है कि नाबालिगा बच्ची का निकाह उसका बाप या दादा कर दे, शरीयत के एतबार से जायज़ है, लेकिन रुख्सती जो उसकी उम्र बनती होगी उसके एतबार से की जाएगी कि जो मुनासिब उम्र है। जैसे मिसाल के तौर पे एक आदमी ने निकाह तो कर दिया 12 साल की उम्र में, लेकिन उसको बाद में सेहत और दीगर मामलात के एतबार से समझ आती है 20 साल की उम्र में रुख्सती करना, तो 8 साल बाद रुख्सती करना भी जायज़। एक लड़की का निकाह हुआ 18 साल की उम्र में, अब उसके बाद तालीम की वजह से किसी और वजह से ताखीर कर दी तो 21 साल की उम्र में रुख्सती हो सकती, 3 साल बाद हो सकती, तो शरई एतबार से इसकी कोई हद नहीं। हाँ ये ख्याल करना चाहिए कि जो आज का ज़माना है उसके एतबार से जो तकाजे हैं वो पूरे होने चाहिए, और हुक्म शरीयत यही है कि बालिग होने के बाद लड़की के निकाह में जल्दी करनी चाहिए, और निकाह में जल्दी करने का मतलब जो है वो रुख्सती समेत ही होता है कि वो भी उसमें शामिल होती है।
ये सवाल कर रहे हैं हज़रत खिज़र अलैहिस्सलाम को आब हयात मिला है, इन्होंने पिया है या इन्हें कोई दुआ मिली है।
हज़रत खिज़र अलैहिस्सलाम के बारे में आब हयात का वाक़या ये सुनने में तो आता है और बाज़ किताबों में लिखा भी होता है, लेकिन ये कोई मुस्तनद नहीं, ये ऐसा नहीं है कि जिस पर हम ट्रस्ट कर सकें। इसे आम तौर पे इस तरह की चीज़ों को कहा जाता है इसराइलियात, यानी यहूदियों ईसाइयों से इस तरह की रिवायतें चलती आ रही हैं, तो उसमें भी अगर कोई किसी तरीके से अकलन नकलन को साबित हो तो मानी जाती है, वरना मुस्तरद कर दी जाती है। तो ये जो आब हयात से पीने वाला है ये कुछ शायरी के अंदर बयान हुआ है اور کچھ اسرائیلیات میں بیان ہوا ہے، لیکن کوئی ایسا خاص اس حوالے سے ہے نہیں کہ یہ معاملہ تھا، باقی کسی کی دعا تھی یا نہیں تو دعا کا بھی معاملہ جو ہے وہ نظر سے نہیں گزرا۔ یہ اللہ تعالیٰ کا ایک تکوینی معاملہ ہے کہ انہوں نے، اللہ تعالیٰ نے اس طرح لمبی عمر ان کو عطا فرمائی۔
ولی اللہ، جو اللہ کے ولی ہیں، ان کی بیٹھک کو یا ان کی عبادت گاہ کو مزار بنانا، عرس منانا ہر سال کیسا ہے؟
اچھی بات ہے، عرس منانا جو ہے وہ جو فوت شدہ ہے اس کے ایصال ثواب کی ایک صورت ہوتی ہے، اس کے احوال، اس کے کردار، اس کے نیک اعمال، اس کی نیک زندگی کو یاد کرنے اور دہرانے کا ایک طریقہ ہوتا ہے، اور اس کی تعلیمات سے روشناس کروانے کا ایک ذریعہ ہوتا ہے۔ تو یہ جو ساری چیزیں ہیں یہ اپنی جگہ جائز ہیں، باقی اس میں جو ناجائز کام شامل ہو جاتے ہیں وہ ناجائز ہی ہیں۔ اگر اس کے اندر ڈھول ڈمکا ہے، اس میں جو ہے نا وہ مرد و عورتیں مکس ہیں ایک دوسرے کے اندر، وہاں یا معاذ اللہ قبروں کو سجدہ کیا جاتا ہے یا قبروں کے آگے جھکا جاتا ہے، اور یا یہ ہے کہ بالکل جاہلوں کے جھمگٹے لگے ہوئے اور وہ اپنی خرافات کر رہے ہیں، یا نشیوں کے ڈیرے جمے ہوئے، یا اور اس طرح کی بہودگی ہے، یا جو ہے وہ رقص و سرود کی محفلیں جمی ہوئی ہیں، موسیقی چل رہی ہے، تو اگر یہ والی چیزیں ہیں تو ان کے ناجائز و حرام ہونے میں کوئی شک نہیں، لیکن ان کا تعلق عرس سے نہیں ہے، یہ تو ویسے ہی ناجائز ہے، عرس سے ہٹ کر بھی کرتے تو ناجائز ہی تھا۔ ہاں، عرس کے اندر کیا تو قباحت اور زیادہ بڑھ جاتی ہے، تو عرس جو ہے فی نفسی ہی جائز ہے جبکہ شریعت کی حدود کے مطابق کیا جائے۔
یہ کہہ رہے ہیں کہ بیٹی اپنی ماں کی قبر پر جا سکتی ہے، اور اس طرح کا ایک اور سوال بھی آ رہا ہے، کیا عورتیں آخرت کی یاد تازہ کرنے کے لیے قبرستان جا سکتی ہیں؟
عورتوں کے لیے قبرستان جانا منع ہے، خواہ وہ والدہ کی قبر ہو یا وہ کسی اور کی قبر ہو، بلکہ والدہ وغیرہ کی قبر جو ہے اس پہ جانے میں تو خدشہ زیادہ ہے۔ خدشہ زیادہ سے کیا مراد ہے کہ عام طور پہ جب اتنا کوئی قریبی ہوتا ہے تو اس کی قبر پہ جا کر کیفیت جو بدلتی ہے وہ آپ سمجھتے ہیں، اور خواتین کے اعتبار سے آپ سمجھتے ہیں کہ ان کا جو جذباتی معاملہ ہے وہ زیادہ شدید ہوتا ہے، تو وہ پھر رونا دھونا اور باقی چیزیں ہو جاتی ہیں، تو لہذا موت کی یاد کے لیے بھی خواتین کو قبرستان جانا منع ہے، مزارات پر جانا بھی عورتوں کو منع ہے، صرف نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کے روضہ اطہر پر خواتین حاضر ہوں گی کہ وہاں کی حاضری اعلیٰ درجے کی سعادت قریب بواجب ہے، قریب بواجب ہے، تو لہذا وہاں کا حکم جدا، باقی ہر جگہ کا جدا ہے۔ جہاں تک موت کی یاد کا تعلق ہے تو موت کی یاد تو بندہ گھر بیٹھ کے بھی تھوڑی دیر تصور کر لے تو موت تو اچھی طرح یاد آ ہی جاتی ہے۔
قبروں پر پھول چڑھانا، پھول ڈالنا، کیا یہ سنت ہے؟
قبروں پر پھول ڈالنا یہ سنت سے استدلال کرتے ہوئے جائز ہے، مستحب ہے، اچھا عمل ہے۔ یہ بخاری شریف کی روایت ہے، نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم ایک مرتبہ دو قبروں کے پاس سے گزرے اور آپ نے فرمایا کہ ان دونوں قبر والوں کو عذاب ہو رہا ہے، اور پھر فرمایا کہ ان کو کسی بڑے کام کی وجہ سے عذاب نہیں ہو رہا، یعنی کوئی اتنا بڑا کام نہیں تھا جس سے بچنا مشکل ہو، بچنا آسان تھا لیکن یہ نہیں بچتے تھے تو ان کو عذاب ہو رہا ہے۔ ایک چغلی کھایا کرتا تھا آپس میں لڑائی کروانا، اور دوسرا پیشاب کے چھینٹوں سے نہیں بچتا تھا۔ اس کے بعد نبی پاک صلی اللہ علیہ وآلہ وسلم نے ایک شاخ توڑی، اس کو دو حصے کیا اور دونوں قبروں کے اوپر اس کو گاڑ دیا، اور فرمایا کہ جب تک یہ شاخیں تر رہیں گی تب تک ان قبروں پر عذاب ہلکا رہے گا، لعلہ ان یخفف عنہما، امید ہے کہ ان دونوں قبروں سے عذاب میں کمی رہے گی۔ تو یہ ہے نبی پاک علیہ الصلوۃ والسلام کا عمل۔ اس حدیث مبارک سے آگے پھر بزرگان دین، آئمہ محدثین نے یہ استدلال کیا کہ قبروں کے اوپر تر شاخ رکھنا یا ان پہ پھول ڈالنا یہ اس قبر والے کے لیے عذاب میں تخفیف کا، کمی کا باعث بنتا ہے۔ تو یہ حدیث مبارک ہے، اور اس کے ضمن میں پھر محدثین نے اسے بیان فرمایا۔
یہ سوال کر رہے ہیں، کہہ رہے ہیں کہ اگر موبائل میں قرآن پاک کی اپلیکیشن ڈاؤن لوڈ کی تو دوبارہ اس کو ڈیلیٹ کر سکتے ہیں؟
اپلیکیشن قرآن مجید کی اگر موبائل میں ڈاؤن لوڈ کی ہے تو اسے ڈیلیٹ کر سکتے ہیں، کسی بھی جو ہے وہ مقصد کے پیش نظر کر سکتے ہیں۔ بعض اوقات یہ ہوتا ہے کہ ہم نے ایک ڈاؤن لوڈ تو کی ہے لیکن اس میں اس قدر فیچرز ہیں، اس کے اندر اس قدر فنکشنز ہیں کہ وہ سارے ہمیں ڈسٹرب کرتے ہیں، تو اب ہم نے ڈیلیٹ کر دیا تاکہ دوسرا جو کوئی سنگل فنکشن والا ہے وہ ہم استعمال کریں، یا جو اس کا فونٹ ہے یا اس کا جو سائز ہے وہ ہمیں سمجھ نہیں آ رہا، یا یہ ہے کہ ہم جس انداز میں اس کو استعمال کرنا چاہ رہے ہیں تو اس کے متعلقہ فنکشن اس کے اندر نہیں ہے، اس وجہ سے ڈیلیٹ کر دیا، یا کوئی بھی وجہ نہیں ہے پھر بھی ڈیلیٹ کر دیا، تو بہرحال شرعی اعتبار سے اس میں کوئی حرج نہیں ہے۔
یہ سوال کر رہی ہے اسلام بہن، کہہ دیں کیا شرعی عذر کے دوران آیت کریمہ پڑھ سکتی ہیں، اور یہ بھی پوچھنے کی کیا مدنی قاعدہ پڑھا سکتی ہیں؟
شرعی عذر سے مراد غالباً یہی ہے کہ جو عورتوں کے ماہواری کے ایام ہوتے ہیں، تو ان ایام میں قرآن مجید کی کوئی آیت پڑھنا یہ جائز نہیں ہے۔ اور جہاں تک مدنی قاعدہ پڑھانے کا تعلق ہے، تو مدنی قاعدے کے جو مفردات ہیں، جو سنگل سنگل لفظ ہیں، وہ ایک ایک لفظ کر کے مفردات کے طور پہ پڑھا سکتے ہیں، اور جو اس میں آیتیں لکھی ہوئی ہیں وہ نہیں پڑھا سکتے۔ اچھا ہاں، یہ ہے کہ یہ مدرسہ ہے کہ اس کا کام ہی تدریس کرنا، یا اس کا یہ روٹین کے اندر جو ہے وہ کسی کو پڑھاتی ہے، تو اب ایسی صورت کے اندر پھر اجازت ہے کہ ایک ایک کلمہ جدا جدا کر کے پڑھا جائے۔ جیسے یہ ہے الحمدللہ رب العالمین، تو اب اس میں الحمد یہ پڑھا اور سانس لے لیا، للہ رب العالمین، تو اب اس طرح گویا چار سانسوں کے اندر چار وقفے کر کے یہ جو آیت پڑھی مفردات کے ساتھ، تو یہ والا پڑھنا جائز ہے۔ اور اس میں بھی علماء فرماتے ہیں کہ اس میں مفردات یعنی الفاظ کے پڑھنے کی نیت کرے، رادر دن کے اس میں آیت کے پڑھنے کی نیت کرے۔
یہ سوال کرنے کے ہے، زندگی کا مقصد کیسے بنایا جائے؟
زندگی کا مقصد بنتا ہے سوچ سے۔ سوچ سے مراد یہ ہوتا ہے کہ بندہ کچھ عرصہ جو ہے وہ اپنے حوالے سے مسلمان ہونے کے طور پہ یہ سوچے کہ اس کا دنیا اور آخرت کے اعتبار سے کامیابی کا معیار کیا ہونا چاہیے۔ یہ دنیا آخرت میں نے اس لیے کہا کہ صرف دنیا کو معیار بنا کے اسی کا جو سوچنا ہے یہ محض دنیا داری ہے، دنیا کے ساتھ آخرت کو بھی ساتھ رکھنا چاہیے، بلکہ آخرت کے ساتھ دنیا کو رکھنا چاہیے۔ تو اب اس اعتبار سے مقصد بنایا جائے، مقصد میں کیا ہوتا ہے، مقصد ایک بڑا وسیع بھی ہوتا ہے، پھر اس کو ایک اس کا ایک ٹائٹل جو ہے نا وہ جملہ بھی بن جاتا ہے، سینٹینس بن جاتا ہے۔ جو مقصد بنانا ہوتا ہے اس کے اندر کیا ہوتا ہے، جسمانی، روحانی، مالی، معاشی، معاشرتی اور علمی، عملی، تو ذاتی، یہ اس طرح کے 6-7 چیزیں ہوتی ہیں۔ مثال کے طور پہ جسمانی اعتبار سے ایک آدمی کا ہدف ہوتا ہے کہ میں اپنی صحت ایسی رکھوں گا، مالی اعتبار سے ایک ہدف ہوتا ہے کہ میں اتنا کماؤں گا اور اتنا میرے پاس مال ہوگا، اور علمی اعتبار سے ہوتا ہے کہ میں اتنا نالج گین کروں گا، عملی اعتبار سے ہوتا ہے کہ میں اپنا عمل ایسے رکھوں گا، معاشرتی اعتبار سے ہوتا ہے کہ میں اپنے تعلقات اور اپنے فیملی کے ساتھ تعلقات اس طرح رکھوں گا، اتنے رکھوں گا، اور ذاتی اعتبار سے ہوتا ہے کہ پرسنل امپروومنٹ، کہ میں اپنے آپ کو جو ہے وہ کس جگہ تک لے کے جاؤں۔ اچھا، اسی طرح پھر ایک پروفیشنل گولز ہوتے ہیں جسے کہا جاتا ہے پیشہ وارانہ اہداف۔ مثال کے طور پہ ایک بندہ کسی آفس میں کام پہ لگتا ہے، اب وہ کام پہ لگا تو لازمی بات ہے ایک اس سے اوپر بندہ ہے، کچھ اس سے اوپر ہے، کچھ اس سے اوپر ہے، کچھ اس سے اوپر ہے، تو وہ اب وہ اپنا ہدف بناتا ہے کہ مجھے اس سیٹ تک پہنچنا ہے، تو اس سیٹ تک پہنچنے کی کوشش کرتا ہے۔ ہم دینی اعتبار سے اگر کہیں تو جیسے اگر میں اپنی فیلڈ کی بات کروں تو میری فیلڈ ہے دارالافتاء، فتویٰ نویسی۔ فتویٰ نویسی میں شروعات ہوتی ہے کہ بندہ فتویٰ لکھنا سیکھتا ہے، لیکن پھر اس سے آگے مختلف درجات ہیں کہ ایک آدمی پہلے معاون مفتی ہوتا ہے، پھر وہ متخصص ہوتا ہے، پھر سینئر متخصص ہوتا ہے، پھر نائب مفتی ہوتا ہے، پھر مفتی بنتا ہے۔ تو اب یہ درجہ بدرجہ اہداف طے کیے جاتے ہیں، تو یہ ایک پورا یوں کہہ لیں کہ ایک پلان ہوتا ہے، ایک طریقہ کار ہوتا ہے جس کے اوپر چلا جاتا ہے۔ زندگی کا جو اوور آل مقصد ہے وہ یہ ہے کہ دنیا بھی اچھی رہے، آخرت بھی اچھی ہو جائے، بس یہ والا مقصد ہونا چاہیے۔
نوکری کی وجہ سے داڑھی منڈوانا کیسا؟
نوکری کی وجہ سے ہو یا کسی اور وجہ سے ہو، داڑھی رکھنا جو ہے وہ داڑھی منڈوانا جائز نہیں ہوگا، کہ داڑھی رکھنا واجب ہے۔ نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم نے بڑی کثرت کے ساتھ اس کی تاکید فرمائی ہے، بار بار فرمایا داڑھیاں بڑھاؤ، مونچھیں پست کرو، اور یہودیوں جیسی صورت نہ بناؤ۔ تو یہ نبی پاک علیہ السلام کے بار بار کے فرامین ہیں، تو لہذا کسی نوکری کی خاطر اس واجب کا ترک کرنا یہ جائز نہیں ہے۔
قبرستان میں جوتے چپل پہن کر جانا کیسا؟
قبرستان میں جانے کے آداب میں بزرگوں نے لکھا ہے کہ ننگے پاؤں جانا چاہیے، یہ آداب میں لکھا ہے، یعنی کہ یہ ضروری نہیں ہے، اچھا ہے کہ اس طرح کریں، لیکن آج کل جو قبرستانوں کی حالت ہے اس میں ننگے پاؤں چلا نہیں جا سکتا۔ وہاں پر جو کانٹے دار درخت ہوتے ہیں ان کے کانٹے گرے ہوئے، شاخیں گری ہوئیں، مٹی ہے، بجری ہے، پتھر ہیں، روڑے ہیں، تو وہ اس کا اچھا اسی طرح پھر کہیں پانی کھڑا ہے تو کہیں کچھ ہے، تو صورتحال جو ہے وہ ایسی ہوتی ہے کہ ننگے پاؤں جانا جو ہے یہ بڑا مشکل ہے۔ تو یہ نہیں ہے کہ پاؤں زخمی ہو جائے، خون و خون ہو جائے لیکن جانا ننگے پاؤں ہی ہے، ایسا کوئی حکم نہیں ہے، بلکہ جہاں پر ایسا اندیشہ ہے وہاں پر یہی حکم ہے کہ چپل پہن کے جائیں۔ اپنے آپ کو اذیت سے بچانا یہ زیادہ ضروری ہے بنسبت اس ادب کے۔
پرانے جماعت کوئی شخص سب سے نکل جائے، بچہ یا آدمی، تو کیا ساتھ ساتھ ہو کر سب مکمل کریں یا جگہ خالی رہنے دیں؟
اگر تو کوئی اس طرح سب سے نکل جائے تو جو بہتر صورت ہے وہ یہ ہوتی ہے کہ پیچھے سے کوئی بندہ آگے ہو جائے، خواہ وہ نماز ہی پڑھ رہا ہو، نماز کے اندر ہی دو قدم بڑھا کے وہ آگے سب پوری کر دیں، اور اگر پیچھے سے کوئی آگے نہ ہو تو پھر وہ جو کھڑے ہیں تو وہ تھوڑا تھوڑا جو ہے نا وہ اس طرح کر لیں کہ وہ متصل بھی رہیں، کہ جو خود ان کا آپس کے اندر ساتھ ساتھ ہونا ضروری ہے وہ بھی باقی رہے اور وہ جگہ بھی پر ہو جائے۔ اللہ تبارک و تعالی ہمیں علم دین سیکھنے اور اس پر عمل کرنے کی توفیق عطا فرمائے، آمین۔ جاہ نبی کے امین صلی اللہ علیہ وسلم۔
علم کا مجھ کو شوق عطا کر خدا، علم نافع ملے ازپا اے علماء، علم کا مجھ کو شوق عطا کر خدا۔